الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد عن جرير بن عبد الله البجلي رضي الله تعالى عنه أنه قال بايعت رسول الله صلى الله عليه وسلم على إقام الصلاة وإيتاء الزكاة والنصح لكل مسلم أو كما قال رسول اللہ صلی اللہ علیہ وسلم. بزرگان محترم اور برادران اسلام، اللہ تبارک و تعالی نے ہم انسانوں کو پیدا فرمایا اور ان کا مزاج ایسا بنایا کہ وہ اکیلے پن کی زندگی نہیں گزار سکتا، بلکہ وہ سب کے ساتھ مل کر رہتا ہے اور سب کے ساتھ ہی اپنی زندگی کا گزر بسر کرتا رہتا ہے. اس لیے ساتھ میں زندگی کا گزر بسر اچھی طرح ہو، اس کے لیے جن صفات کا ایک مسلمان کے اندر ہونا ضروری ہے، ان میں ایک صفت اہم ہے، ایک دوسرے کے تئیں خیر خواہی سے پیش آنا. جو روایت پڑھی گئی وہ حضرت جریر بن عبداللہ بجلی رضی اللہ تعالیٰ عنہ کی ہے. یہ سن ہجری 10 میں بالکل آخر میں مشرف بہ اسلام ہوئے تھے، لیکن باوجود یہ کہ وہ آخر میں مسلمان ہوئے، انہوں نے صحابہ میں نمایاں مقام حاصل فرمایا تھا اور آیان صحابہ میں سے شمار ہوتے تھے. جب وہ اسلام قبول کرنے کے لیے حضور صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو رہے تھے تو اسی وقت حضور صلی اللہ علیہ وسلم نے پیشگی صحابہ کو بتلا دیا کہ جریر بن عبداللہ بجلی آ رہے ہیں، اور آپ صلی اللہ علیہ وسلم نے ان کے اکرام اور اعزاز میں چادر بچھا دی. جب وہ آئے تو انہوں نے چادر کو اٹھایا اور اپنے سینے سے لگایا. بہرحال انہوں نے اسلام کو قبول کیا. بعد میں صحابہ نے اور لوگوں نے حضور صلی اللہ علیہ وسلم سے اس سلسلے میں سوال بھی فرمایا کہ ان کے اکرام کے لیے اس طرح کا اہتمام کیوں کیا گیا، تو آپ علیہ الصلوۃ والسلام نے وضاحت فرمائی کہ یہ اپنے قوم کے بڑے تھے، اور جو قوم کا بڑا ہو وہ قابل تکریم ہوتا ہے، اس لیے اس کا اکرام و احترام ہونا چاہیے. بنابری یہ سلوک ان کے ساتھ کیا گیا. یہ بڑے خوبصورت تھے. حضرت عمر رضی اللہ تعالیٰ عنہ ان کو اس امت کا یوسف کہتے تھے، یوسف ہذہ الامہ. اور ان کی ایک خصوصیت یہ بھی ہے کہ وہ جب بھی حضور صلی اللہ علیہ وسلم کے سامنے حاضر ہوتے تو جیسے ہی آپ علیہ الصلاۃ والسلام کی ان پر نظر پڑتی تو آپ تبسم فرماتے تھے، مسکراتے تھے، یہ ان کی خصوصیت تھی. خیر، تو انہی کی روایت پڑھی گئی ہے جس میں ہے کہ حضور صلی اللہ علیہ وسلم نے ان سے بطور خاص 3 چیزوں کی پابندی کا معاہدہ لیا تھا. ان میں ایک چیز ہے نماز کا اہتمام کرنا، نماز کی پابندی کرنا، نماز کو قائم کرنا، اور دوسری چیز ہے زکاة کو ادا کرنا۔ دونوں چیزوں کی قرآن و حدیث میں بڑی تاکید وارد ہوئی ہے۔ اسلام جس عمارت پر قائم ہے، جن بنیادوں پر قائم ہے، اس میں جن چیزوں کو ذکر کیا گیا ہے، ان میں ایک شہادتین کے بعد نماز ہے اور دوسرے نمبر پر زکاة ہے۔ تو ان کی اہمیت سے ہم میں سے ہر کوئی واقف ہے، اور اللہ کی توفیق سے ہم اہتمام بھی اس کا کرتے ہیں۔ تیسری ایک چیز بطور خاص، بطور عہد و پیمان کے ان کے سامنے پیش کی گئی، وہ یہ ہے کہ ہر مسلمان کے ساتھ خیر خواہی کا معاملہ کرنا۔ خیر خواہی کا لفظ یہ نصیحت کا ترجمہ ہے، لیکن یہ ترجمہ صرف ترجمانی کے لیے کیا گیا ہے، اس کا پورا مفہوم وہ ادا نہیں کر سکتا۔ نصیحت کا مطلب یہ ہے کہ جس کو نصیحت کی جائے، اس کے ہر طرح کے فائدے کو پیش نظر رکھنا، اس کا خیال رکھنا، چاہے اس کا تعلق اس کے ظاہر سے ہو، چاہے اس کا تعلق اس کے باطن سے ہو، چاہے اس کا تعلق اس کی دنیا سے ہو، چاہے اس کا تعلق اس کے دین سے ہو۔ دینی دنیاوی ہر لحاظ سے ایک مومن بھائی کی خیر خواہی کرنا، اس کے فائدے کا خیال رکھنا، اسی کو سمجھیے نصیحت کہا جاتا ہے۔ تو حضور صلی اللہ علیہ وسلم نے ان سے معاہدہ لیا کہ آپ ہر مسلمان کے ساتھ خیر خواہی کا معاملہ کرو گے، بلکہ ایک روایت میں تو حضور صلی اللہ علیہ وسلم نے فرمایا الدین و النصیحہ، کہ دین نام ہی ہے خیر خواہی کا، دین کل کا کل خیر خواہی پر مبنی ہے۔ یعنی یہ خیر خواہی ہماری اللہ تعالیٰ کے ساتھ ہو، بعین طور کہ ہمارا اللہ پر ایمان ہو کہ اللہ ایک ہے اور وہی ہمارا پالنہار ہے، خالق ہے، مالک ہے۔ اس نے جن چیزوں کا حکم دیا ہے اس کو ہم بجا لائے، جن چیزوں سے ہمیں روکا ہے اس سے ہم اپنے آپ کو باز رکھے۔ اسی طرح سے خیر خواہی ہو پیغمبروں کے ساتھ، کہ پیغمبروں پر ایمان لائے، بالخصوص حضور صلی اللہ علیہ وسلم پر ایمان لائے اور ان کی ہدایتوں کو اپنی زندگی میں اتارے، اور حضور صلی اللہ علیہ وسلم کی دی ہوئی تعلیمات کو لوگوں میں عام کرے، اپنے دل میں حضور صلی اللہ علیہ وسلم کی محبت کو پیدا کرے۔ اسی طرح سے خیر خواہی ہو ائمۃ المسلمین کے ساتھ، اللہ کی کتاب کے ساتھ۔ اللہ کی کتاب کے ساتھ خیر خواہی کا مطلب یہ ہے کہ اس میں جن چیزوں پر ایمان لانے کا حکم ہے ان پر ایمان لائے، جن چیزوں سے بچنے کا حکم ہے ان پر بچے، اور اس میں جو جو کام کرنے کے کہے گئے ہیں ان کو ہم اپنی عملی زندگی میں لائے، اور جن چیزوں سے روکا گیا ہے ان سے اپنے آپ کو روکے۔ اور اسی طرح سے کتاب اللہ کا ایک حق یہ بھی ہے کہ اس کی تلاوت کرے، اس کو سمجھیں۔ یہ کتاب اللہ کے ساتھ نصیحت کا معاملہ ہوا، اور ایک نصیحت ہے ائمۃ المسلمین کے ساتھ، کہ اگر اسلامی سلطنت ہو تو اس صورت کے اندر ائمۃ المسلمین کے خلاف خروج بلا وجہ شرعی کے اختیار نہ کرے، बिलावजह शरी के बादशाह वक्त के खिलाफ बगावत इख्तियार न करे, यह अइम्मतुल मुस्लिमीन के साथ खैरख्वाही है। और एक मुसलमान के साथ खैरख्वाही जिसका बाकायदा मुआहदा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बवक्ते बयात हजरत जरीर बिन अब्दुल्ला बजली से लिया, वो ये कि हर मुसलमान के साथ हमारा रवैया खैर ख्वाहाना होना चाहिए। जैसे हम ये चाहते हैं कि लोग हमारी इज्जतों तकरीम करें, तो हमें भी चाहिए कि हम भी लोगों की इज्जतों तकरीम करें। अगर हमें कोई खूबी नसीब हो तो हमारे दिल में ये दाइया होता है कि लोग हमें दादे तहसीन पेश करें, उस पर मसर्रत का इजहार करें, तो हमें भी चाहिए कि दूसरे को कोई कमाल नसीब हो, कोई मकाम नसीब हो, तो हम उसकी तहसीन करें, उसको मुबारकबाद पेश करें। इसी तरह जैसे हम चाहते हैं कि हमको कोई नुकसान न पहुंचाए, इसी तरह से हमारा अपने भाइयों के तई ये जज्बा होना चाहिए कि हम भी किसी को नुकसान न पहुंचाए। जैसे हमारा ये ख्याल है कि हमको कोई धोखा न दे, हमको कोई तकलीफ न पहुंचाए, इसी तरह से हमारा रवैया दूसरों के साथ होना चाहिए। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि तुम में का एक आदमी उस वक्त तक कामिल मोमिन नहीं हो सकता जब तक के वो अपने भाई के लिए वो चीज़ पसंद न करे जो अपने लिए पसंद करता है। कि जैसे हम अपने मुतालिक सोचते हैं कि लोग हमारे साथ हमदर्दी का इजहार करे, हमारे साथ नफा का मामला करे, हमको धोखा न पहुंचाए, इसी तरह हमारा रवैया दूसरों के साथ भी होना चाहिए। एक वाक्या इमाम गजाली रहमतुल्लाह अलैह ने नकल किया है, मुख्तसर सा वाक्या है कि एक साहिब थे, उसके घर में चूहे बकसरत आते रहते थे और उसकी वजह से वो बहुत परेशान था। तो उसने अपने किसी खैरख्वाह दोस्त के सामने उसका तस्किरा किया कि मेरे घर में चूहे बहुत परेशान करते हैं। तो क्या उसका आसान सा इलाज है? तो क्या क्या? तो कि एक बिल्ली पाल लो। तो उसने कहा, नहीं, ये काम मैं नहीं कर सकता हूं, इसलिए कि मैं बिल्ली रखूंगा तो उस सूरत में चूहे मेरे घर से भागेंगे, निकलेंगे, फिर वो कहाँ जाएंगे? दूसरे के घर में जाएंगे। जब मुझे ये गवारा नहीं है कि चूहे मेरे घर में आकर मुझे परेशान करे, तो मैं अपने मोमिन भाई के हक में भी इसको गवारा नहीं कर सकता हूँ। ये इसी हदीस की तालीम है, दूसरों के साथ खैरख्वाही करना। हज़रत जरीर बिन अब्दुल्ला बजली रदी अल्लाह ताला अन्हु इस रिवायत के जो रावी है, उनका अजीब अमल इसी हुदूर सल्लल्लाहु अलैहि वसल्लम के मुआहदे पर अमल के ताल्लुक से बयान किया गया है कि एक मर्तबा उनको घोड़े की ज़रूरत थी, तो वो अपने वकील के साथ जहाँ घोड़े फरोख्त होते थे वहां गए और एक घोड़ा उनको पसंद आया, तो जो मालिक था उससे उसकी कीमत दरियाफ्त की कि भाई इसकी कितनी कीमत है? तो कहा 300 दराहिम उसकी कीमत है। तो उनका मन हुआ कि इसको खरीद लें, अलबत्ता उन्होंने कहा इसकी कीमत 300 नहीं हो सकती, इसकी कीमत 400 होनी चाहिए, तो मैं अगर बदले में 400 दूं तो आप कबूल कर लोगे? तो उन्होंने कहा 300 लेने के लिए मैं तैयार हूं, तो 400 को क्यों कबूल नहीं करूंगा? फिर उनके दिल में आया कि नहीं, 400 की कीमत भी कम है, तो उन्होंने 100 और बढ़ाकर पेश करने की बात की। तो उन्होंने कहा मैं क्यों नहीं लूंगा, मैं 300 लेने के राजी हूं, 500 भी ले लूंगा। इस तरह से बढ़ाते बढ़ाते 800 दराहिम उन्होंने कीमत की, और वो 800 दराहिम उसको बतौरे घोड़े की कीमत के पेश किए। लोगों ने बाद में उनसे पूछा कि वो 300 में दे रहा था, आपने 800 दराहिम क्यों उसको बतौरे कीमत के पेश किए? तो कहा उन्होंने कि मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हाथों पर मुआहदा किया है इस अम्र पर, बल्कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे मुआहदा लिया है कि मुसलमान के साथ खैर ख्वाही का मामला करना, और ये घोड़ा मुझे 800 का मालूम हुआ। अगर मैं 300 में ले लेता या 400 में ले लेता तो ये खैर ख्वाही के खिलाफ अम्र था, इसलिए मैंने 800 जो उसकी वाकई कीमत मेरी समझ में आई वो पेश कर दी। इससे मालूम होता है कि हमारा जज्बा कैसा होना चाहिए अपने मुसलमान भाइयों के तई। ये जो हमारी मुआशरत है उसमें गड़बड़ियां खड़ी होती है, गड़बड़ियां पैदा होती है, उसका एक अहम सबब ये है कि हमारे मिजाज में मफाद परस्ती आ गई है कि हम अपने फायदे को सोचते हैं, अपने भाइयों के फायदे को नहीं सोचते। इसलिए हर कोई अपने फायदे की बात करता है, दूसरे के फायदे को नहीं सोचता है, बल्कि दूसरे को कैसे नुकसान पहुंचे और खुद का फायदा हो जाए उसी के चक्कर में उधेड़ बुन में रहता है। अब आपने एक आदमी को धोखा दे दिया और अपना फायदा करा लिया, तो अल्लाह ताला ने उसको भी अकल दे रखी है, वो बाद में जाकर सोचेगा। तो उसको जब ये एहसास होगा कि मेरे साथ धोखे का मामला हुआ है, तो उस वक्त जाहिर सी बात है आपके हवाले से उसके दिल में तवहुश पैदा होगा, वहशत पैदा होगी, नफरत पैदा होगी। फिर आदमी का मिजाज है इंतकाम का, बदला लेने का दिल में फौरी तौर पर तकाजा पैदा होता है, तो वो मौके की तलाश में रहता है कि कब मुझे मौका मिले और मैं इसको क्या करूं नुकसान पहुंचाऊं। अब वो नुकसान पहुंचाता है, फिर इसी तरह सिलसिला चलता रहता है। इसीलिए मुआशरती में बिगाड़ पैदा होता है, इज्तिमाई शक्ल में, इनफिरादी शक्ल के अंदर। उसकी जो वजूहात है उनमें एक वजह ये भी है, अल्लाह तबारक व तआला हम सब के अंदर इस खैरख्वाही के जज्बे को पैदा फरमा दे। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाहुम्म लकल हम्दु कमा यनबगी लि जलाली वजहिक वलि अज़ीम सुल्तानिक। अल्लाहुम्म लकल हम्दु कुल्लुहु वलकश शुक्रु कुल्लुहु वइलैका यरजुल अमरु कुल्लुहु। अल्लाहुम्म ला नुहसी सनान अलैका अंता कमा अस्नैता अला नफ्सिक। اللهم صل على محمد كلما ذكره الذاكرون وصل على محمد كلما غفل عن ذكره الغافلون جزا الله عنا محمدا صلى الله عليه وسلم ما هو أهله اللهم صل على محمد أبد العابدين وصل على محمد دهر الداهرين ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار رب اغفر وارحم وأنت خير الراحمين رب اغفر لي وتب علي إنك أنت التواب الرحيم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب رب ارحمهما كما ربياني صغيرا اللهم إنا نسألك من الخير كله عاجله وآجله ما علمنا منه وما لم نعلم ونعوذ بك من الشر كله عاجله وآجله ما علمنا منه وما لم نعلم اللهم اغفر لأمة محمد صلى الله عليه وسلم اللهم ارحم أمة محمد صلى الله عليه وسلم اللهم انصر الإسلام والمسلمين واخذل اليهود والهنود والنصارى والمشركين اللهم شتت شملهم اللهم فرق جمعهم اللهم خالف بين كلمتهم اللهم امحو آثارهم اللهم اقطع دابرهم اللهم انزل بهم باسك الذي لا ترده عن القوم المجرمين. اللهم انا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاد منه نبيك محمد صلى الله عليه وسلم، وانت المستعان وعليك البلاغ، ولا حول ولا قوة الا بالله العلي العظيم. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين برحمتك.